चंद आयतों की तिलावत सुन के तर्जमे पे गौर करेंगे और कोशिश करेंगे कि जो लफ्ज़ समझ आते हैं उस पर गौर करें और जो समझ नहीं आते उसको बाद में समझने की कोशिश करें, क्योंकि यही तो कुरान की खूबी है। माशाल्लाह, लफ्ज़ी तर्जमा याद करने के बाद इंसान इस काबिल तो हो जाता है ना क्या कि मैं कुरान को समझ सकूं। तो आइए शुरू करते हैं।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
نبئ عبادي نبئ عبادي نبئ عبادي أني أنا الغفور الرحيم نبئ عبادي نبئ عبادي أني أنا الغفور الرحيم قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله لا تقنطوا من رحمة الله إن الله يغفر الذنوب جميعا إنه هو الغفور الرحيم قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة
الذين لا يدعون مع الله إلها آخر ولا يقتلون النفس التي حرم الله إلا بالحق ولا يزنون ومن يفعل ذلك يلقى أثاما يضاعف له العذاب يوم القيامة ويخلد فيه مهانا يضاعف له العذاب يوم القيامة ويخلد فيه مهانا إلا من تاب فأولئك يبدل الله سيئاتهم حسنات فأولئك يبدل الله سيئاتهم حسنات يبدل الله سيئاتهم حسنات وكان الله غفورا رحيما ومن تاب وعمل صالحا فإنه يتوب إلى الله متابا
إذا سألك عبادي عني فإني قريب فإني قريب أجيب دعوة الداع فإني قريب أجيب دعوة الداع وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداعي إذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. گناہ کے بارے میں بات کرنے سے پہلے توبہ کی آیات سننا ہم سب کے لیے بہت ہی سکون کا اور خوشی کا سبب ہونا چاہیے کہ بڑے سے بڑا اور زیادہ سے زیادہ گناہ ہی ہم کیوں نہ کر چکے اللہ کی رحمت بہت ہے وسیع ہے اور حقیقت میں وہ ہمیں ہر دن پکارتا ہے کہ آؤ اپنے گناہوں سے جو تم نے خود کو آلودہ کر لیا اس کو ختم کر دو. آج انشاءاللہ ہم اسی کو کنٹینیو کریں گے اور آج کا ہمارا ٹاپک بہت اہم ہے. میں چاہوں گی کہ آپ سب باقی چیزوں کو چھوڑ کر ادھر آ کر بیٹھ جائیں, باقی سب کچھ بعد میں ہوتا رہے گا. کیونکہ اصل بات یہی ہے کہ جو چیز ہم نے اپنے لیے سننی ہے وہ یہی ہے. تو آئیے شروع کرتے ہیں. جن کے پاس بک ہے وہ بک کھول سکتے ہیں, جن کے پاس بک نہیں ہے باتیں اتنی عام فہم ہیں کہ آپ اس کو نوٹس بھی لے سکتے ہیں اس کے, اور پلس یہ کہ اس میں جتنا آپ اپنی توجہ رکھیں گے اتنا فائدہ ہوگا. کتاب کے اعتبار سے بک کا پیج بول دیتی ہوں 37 اس کے مڈ سے. آج ہم پڑھیں گے گناہوں کی قسمیں, اور مجھے امید ہے کہ آپ میں سے بہت ساروں کو یہ پہلا ہی ٹاپک بہت نیا لگے گا کیونکہ ہم نے بہت کم اس طرح سے سوچا اور جانا. شروع کرتے ہیں. نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. گناہوں کے اثرات ہماری زندگی میں کیا ہوتے ہیں, یقیناً برے اثرات ہیں. آج اس میں سے ہم ٹاپک کریں گے گناہوں کی قسمیں. جان لیجئے کہ انسان مختلف صفات کا مجموعہ ہے, لیکن جن صفات کی وجہ سے انسان گناہ کا ارتکاب کرتا ہے وہ چار ہیں, یعنی چار بنیادی سبب یا ریزنز یا فیکٹرز جو آپ کہنا چاہیں اپنی زبان میں سمجھ لیجئے. چار بنیادی اسباب ہوتے ہیں جس کی وجہ سے کوئی بھی گناہ ہوتا ہے. آپ نے میں نے یہ سوچ کے ساتھ سننے کہ پھر ہم چیک کریں گے کہ ہمارے عمومی گناہ کس وجہ سے ہوتے ہیں, اور جیسے ڈاکٹر کی ہدایات کے مطابق ہم اپنے آپ کو جب آبزرو کرنے لگتے ہیں تو اللہ کی توفیق اور اس کی رحمت سے بہت ساری چیزیں ہماری زندگی میں سے پھر نکلنے لگتی ہیں جن کو ہم اس سے پہلے اہمیت نہیں دیتے. تو پہلی صفت ہے صفت ملکوتیہ. ملکوتیہ کیا ہے؟ ملک سے فرشتوں والی صفات, بڑائی کا احساس یعنی پیورٹی. اب یہ صفت تو بڑی اچھی ہے, لیکن آپ سب جانتے ہیں کہ فرشتے گناہوں سے پاک ہیں, فرشتوں کے اندر گناہ کا جذبہ نہیں ہے. اب انسان کے اندر یہ فرشتہ بننے کی جو صفت ہے وہ برائی کے رنگ میں کیسے ڈھلتی ہے کہ انسان کے اندر کبر یعنی تکبر, خود کو بڑا سمجھنا, فخر یعنی پھٹی پڑنا اپنی خوبیوں کے احساس کے ساتھ, پھر خود سرائی. خود سرائی کیا ہوتی ہے؟ آپ نے سنا ہوگا خواجہ سرا. ہاں, کن کو کہتے ہیں؟ ہجڑوں کو کہتے ہیں لوگ بعض دفعہ, خواجہ کی تعریف کرتے رہتے ہیں. تو سرا کہتے ہیں سر لگانا, تعریف کرنا. تو خود سرائی اپنی تعریفیں کرتے رہنا, اپنے ہی گنگاتے رہنا, میں ایسی, میرا ایسا, میرے بچے, میرا گھر. کچھ لوگوں کی عادت ہوتی ہے اس طرح کے جملے بولنے کی, وہی چیز ادھر نوٹ کیجئے گا. پھر اسی طرح سے حب جاہ کیا ہوتا ہے؟ کوئی مرتبہ پانے کی محبت. میں کون ہوں؟ لیڈر ہوں. اچھا, پریزیڈنٹ ہوں. اچھا, میرے آگے کتنے لوگ ہیں. یعنی ہر وقت یہ فیل کرنا کہ مجھے کوئی خاص مرتبہ مل جائے. اس طرح کے گناہ پیدا ہوتے ہیں صفت ملکوتیہ کی وجہ سے. یہ گناہ سخت ہلاکت خیز ہے, لیکن بعض ان میں سے نہ صرف غافل ہیں بلکہ ان کو گناہ تک نہیں سمجھتے. کیا کہتے ہیں؟ کہتے ہیں ہم تو کوئی اپنی تعریفیں نہیں کرتے, اور ہم ہیں اتنے اچھے, ہم کون سے جھوٹ بولتے ہیں. اب دیکھیں, چیز اچھی ہے لیکن شیطان اس کو بری بناتا ہے. تو پہلی چیز اب آپ نے میں نے اپنے اندر چیک کرنا ہے. اگر اپنے اندر کہیں بھی اس قسم کا کوئی جراثیم نظر آئے، کبر، فخر، خود سرائی، خود نمائی، خب جا، یہ پانچ ہیں، آپ اپنے پانچوں انگلیوں کی ٹپس پہ ان کو لکھ لیں، اگر اپنے اندر ان میں سے کوئی چیز نظر آئی تو سمجھ لیجئے کہ صفت ملکوتیہ کی وجہ سے آپ اس کا شکار ہیں، بس اس کا علاج کریں، آگے ہم علاج بھی پڑھیں گے انشاءاللہ. دوسری صفت انسان کے اندر صفت شیطانیہ، شیطان والا وصف، یہ جڑ ہے حسد کی، بغاوت، مکر و سازش، دھوکہ دہی اور نفاق وغیرہ کی. کوئی مشکل ہے اس کو سمجھنا؟ یہ سارے کام تو شیطان نے کیے تھے، حسد کی آدم سے، بغاوت کی اللہ کے حکم سے، مکر اور سازش کی آدم اور ہوا کے خلاف، اور دھوکے کے ساتھ جنت سے نکلوا لایا. فد اللہ ہما بھی غرور، سورت الاعراف میں آتا ہے شیطان کا یہ دھوکہ. تو اپنے آپ سے پوچھئے، کیا میرے دل میں کسی سے حسد تو نہیں ہے؟ بغاوت کے جذبے تو نہیں ہیں؟ سرکشی، اور کسی کو دھوکہ تو نہیں دیتی رہتی، اور اسی طرح کی چیزیں، اور سازشوں کے جال تو نہیں بنتی؟ اور یاد رکھیے کہ ہمیں یہ سب کرنے کے لیے سیاست میں حصہ لینے کی ضرورت نہیں ہوتی. ان سارے کاموں کے لیے ہمیں کوئی سیاسی میدان میں کودنے کی ضرورت نہیں ہے، گھریلو سیاست ہی بہت ہوتی ہے. ایک خاندان، ایک خون کے رشتے، بعض دفعہ جب مختلف ڈوریوں میں بنتے ہیں تو ان میں سے بہت کچھ تو انسان اپنوں کے ساتھ ہی کرنے لگتا ہے. پھر اس کے بعد دیکھیے صفت بہیمیہ. بہیمیہ کس کو کہتے ہیں؟ جانور کو. مبہم، ابہام. آپ نے پڑھا ہے سورۃ مائدہ میں، سورۃ مائدہ کے شروع میں کیا آتا ہے؟ بہیمت الانعام. تو بہیمہ کہتے ہیں اس کو جس کی آواز کلیئر نہ ہو. آپ نے اردو میں سنا مجھے ابہام ہے، اس کی آواز بات بڑی مبہم تھی. جانور کیا کرتے ہیں؟ آوازیں تو نکالتے ہیں. آپ بھینس کا بولنا سوچئے، ڈکارنا، گائے کا، بکری کا، اب وہ آوازیں تو ہوتی ہیں لیکن سمجھ کچھ نہیں آتا. تو اسی سے پھر ان کو جانوروں کو کیا کہتے ہیں؟ بہیمہ کہتے ہیں. تو کیا کہہ لیجئے کہ انسان کے اندر کچھ چوپایوں والی بھی صفات ہیں، مثلا اس کے بطن سے شر، پیٹ و شرمگاہ کی خواہش کی تکمیل کی حرص، جس سے زنا، لواطت، چوری وغیرہ کی صفت پیدا ہوتی ہے. دیکھیں آپ نوٹ کریں کہ جیسی صفت ہے ویسے ہی اس کا اثر ہے. جانور چونکہ کھاتے پیتے عیش کرتے، ان کا ایک ہی کام ہے، کھا لیا اور بیٹھ کے جگالی کرنے لگ گئے، جہاں دل چاہا جسم سے گندگی نکال دی، فارغ ہو گئے. بالکل اگر ایک انسان کی زندگی کا یہی مقصد ہے اور کچھ نہیں تو جنسی جذبوں کو پورا کر لیا. اگر کوئی ان صفات کا شکار ہے تو کہہ لیجیے یہ صفت بہیمیہ ہے. چوتھی صفت ہے صفت سویہ. سبیہ کس کو کہتے ہیں؟ یہ بھی قرآن میں ہے، سورۃ مائدہ میں ہی ہے. وما اکلس سبو. سبو کہتے ہیں درندے کو جو دانتوں کے ساتھ چیرتے پھاڑتے ہیں، یعنی وحشی آدم خور درندے، جیسے شیر ہے، چیتا ہے، بعض اوقات اونٹ بھی کھا جاتا ہے اپنے سے چھوٹی چیزوں کو. تو یہ سب درندگی کی صفت، یہ سبب ہے غیظ و غضب، کینہ، مار دھاڑ اور دوسروں کے مال چھیننے کا. اب خوف آ رہا ہے اپنے آپ سے؟ بلکہ ایک تزکیہ کا کورس کروایا تھا تو اس میں اس کا میں نے ایک پورا گراف بنوایا تھا، ایک ایسے اندازے سے ہیومن سٹرکچر سا بنا کے نا، تو اس کے اندر ابھی آپ یہ چیزیں آتی کہاں سے ہیں. یعنی آپ شیشے میں اپنے آپ کو دیکھیں، اللہ نہ کرے اگر آپ کو اپنے پر دکھ رہے ہیں فرشتوں جیسے، آنکھوں سے آگ نکل رہی ہے شیطان جیسی، اور آپ کا جسم موٹا تازہ ہے اور بے ہنگم ہے آپ شیطان کی طرح، اور درندوں کی طرح سے آپ جو ہے وہ چیر پھاڑ رہے ہیں، تو کتنا خوفناک بھی ہوگا. کوئی لگائے گا یہ پروفائل پہ پکچر؟ بھیجے گا اپنی یہ ویڈیوز؟ یہ تو اللہ نے آپ کے میرے اوپر ہی خوبصورت لبادہ پہنا دیا، یقین کیجئے. اگر ہم اپنے گناہوں کی اصل شکل کے ساتھ دنیا کے سامنے کھڑے ہو جائیں، لوگ ہمیں دیکھیں بھی نا. اندر درندگی بھری ہوئی ہے، اندر بہیمیت بھری ہوئی ہے، اندر شیطنت بھری ہوئی ہے، اندر سویت بھری ہوئی ہے، اور انسان دنیا میں کتنا کرتا پھرتا ہے. اب یہ ساری صفات بندے پہ حملہ کیسے کرتی ہیں؟ سب سے پہلے صفت بہیمہ غالب آتی ہے. کیا تھی؟ کھاؤ پیو موج مستی. آپ اوپر نام چیک کر لیجئے، جانوروں سے ہمیشہ کھانا پینا، اس لیے ہمیشہ یہ بات ہوتی ہے کہ کھانے پینے پہ نظر رکھیے، اپنے بچوں کے بھی، اپنے بھی. حلال کھائیے، مشکوک نہ کھائیے، حلال کو بھی درست طریقے سے کھائیے، مناسب مقدار میں کھائیے. جب بندہ بہت کھانے پینے لگتا ہے نا تو یہ صفت بہیمیہ ہوئی. پھر اس کے بعد صفت درندگی کام دکھاتی ہے. درندگی کیا ہو گئی؟ کہ پھر اس کے بعد آپ کے دل میں غیظ آتا ہے، غصہ آتا ہے، کینہ ہے. آپ دیکھیے جتنی دنیا کی نعمتیں بڑھتی جا رہی ہیں اتنا لوگوں کے آپس کے تعلقات بگڑے، ही ने सिर्फ जायदादों के हसूल पे बेटियों को वापस घरों में भेज दिया जाता है कि जाओ बाप से जायदाद लेकर आओ, और कभी कुछ और कभी कुछ। यानी नुक्ता आगाज़ खाने पीने से हुआ, उसका असर क्या निकला, कीना और बुग़स आ गया। जब ये दोनों सिफात जमा होती हैं तो अक़ल सिफात शैतानी में इस्तेमाल होती है। बात समझ रहे? क्यों कहते हैं कि केयरफुल रहो, जो तुम खाते हो वैसे ही तुम हो। किसी ने कहा तुम मुझे बताओ कि तुम क्या खाते हो, तो मैं तुम्हें बताता हूँ कि तुम हो क्या। बस आप देखिए, एक शख्स शराब पीता है तो क्या आप उसे एक्सपेक्ट कर सकते हैं कि 5 वक्त जमात के साथ बड़े खुशू और खुदू से नमाज पढ़ेगा? वो शराब तो एक रुकावट बन जाएगी उसकी और नमाज के बीच में। इसी तरह से जो हलाल खाता है ना, वो बज़ाहर बहुत नेकियां ना भी कर रहा हो तो लेकिन वो गुनाह से दूर होता है। फिर आप देखिए, जब ये दोनों सिफात जमा होती हैं तो अक्ल पे शैतानी सिफात का गलबा होता है, फिर सिफत मलकूतियत गालिब आती है। यानी फिर इंसान पहले होता खुद शैतान नुमा है लेकिन अपने पर फ़ख्र और तकबर करता है। यही 4 सिफात गुनाहों की जड़ और सरचश्मे हैं। इमेजिन करें, देखिए टूटी खोलते हैं तो पानी आता है ना, तो पानी का सरचश्मा टूटी है, ऐसे ही है ना। आज हमारे घर में फ्रिज जो है वो बहुत सारे खानों का सरचश्मा है। जहाँ से चीज़ मिलती है हम वहीं जाते हैं ना, घर में जिस अलमारी में जो रखा होता है हम फ़ौरन उसको खोलते हैं, ऐसे ही है ना। अब आप देखिए, गुनाहों का स्टोरेज किधर है? ये 4 चीज़ें, इन्हीं से गुनाह जन्म लेते और फूटते हैं। फिर इनसे निकल कर आज़ाओ जवारह तक पहुँच जाते हैं। बस दिल में होते हैं, जैसा कि कुफर, बिदत, निफाक। बास को आँख अंजाम देती है, बास कान से रूनमा होते हैं, बास ज़ुबान से इस्तेमाल होते हैं, बाज़ों की अदायगी शर्मगाह से होती है, बस हाथों और पैरों से अंजाम दिए जाते हैं। तफसील की ज़रूरत नहीं, आप में से कोई है जो इन आँखों, कानों, हाथ, ज़ुबान के गुनाह ना जानता हो? यानी फिर गुनाह की 4 वजूहात हुई, फिर इन 4 में से हर एक जिस्म के किसी एक उससे जुड़ी होती है। अब गुनाह हो रहे हैं, अब मान लीजिए, अब मैं जितनी बात है उसको खुलासा, 4 सिफात की वजह से गुनाह होते हैं और जिस्म के ज़ाहरी अज़ा से वो गुनाह सरज़द होते हैं। अब अमूमन हम ये गुनाह किस के हक में करते हैं? तो याद रखिए, हकूक की 2 किस्में, हकूकुल्लाह और हकूकुल इबाद। यानी या हम अल्लाह के हक में गुनाह कर रहे होते हैं या हम आप बंदों में से किसी के हक में गुनाह कर रहे होते हैं। हकूकुल इबाद का मामला बहुत सख्त है। जहाँ तक हकूकुल्लाह का ताल्लुक है, शिर्क के अलावा बाकी गुनाहों की माफ़ी की उम्मीद है। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दवावैन इंदल्लाह अज़्ज़ व जल्ला सलासा, दीवान ला युबदल्लाहु बिही व दीवान ला यत्रकुल्लाहु मिन्हु शैयन व दीवान ला यग़फिरुल्लाह। बहुत ही ज़्यादा, यानी ये हदीस पढ़ के इंसान को ना खौफ भी आता है कि इंसान के गुनाहों के 3 दफ्तर हैं अल्लाह के पास। आप कह लीजिए कि 3 कैटेगराइज में गुनाहों को अल्लाह ताला ने अलग किया हुआ है। एक वो दीवान है जिसको अल्लाह कभी माफ़ नहीं करेंगे, और वो दीवान जिसको अल्लाह ताला माफ़ फरमाएंगे नहीं, वो शिर्क है। क्योंकि फरमाने बारी ताला है, इन्नहु मन युश्रिक बिल्लाही फ़क़द हर्रमल्लाहु अलैहिल जन्ना। वो दीवान जिसकी कोई परवाह नहीं फरमाएंगे वह हकूकुल्लाह, यानी अल्लाह अपने हकूक में माफ़ कर देंगे सिवाय यानी शिर्क के अलावा बाकी को माफ़ कर देंगे, कमी बेशियों को। इंसानी मामले जैसे मेरा आपका, आपका मुझसे, आपका अपने घर वालों से उनका आपसे, इसमें अल्लाह नहीं बोलेंगे, अल्लाह कहेंगे आपस में निपटो। और बड़ा सख्त है ये निपटना। जन्नत से गुजर, जन्नत के बिल्कुल बाहर कंतरा नाम का एक मुकाम है, वहाँ पर रोक लिया जाएगा। सारी घाटियाँ तय कर रहा है, मैदान हशर की भी और इधर उधर से जो भी मुश्किल थी, बरज़ख़ की सख्तियाँ भी सही, बिल्कुल जन्नत के बाहर बंदा पहुँचा हुआ है और वहाँ जाके लोग एक दूसरे से हक मांग रहे होंगे। आज इंसान अल्लाह के मामले में तो काफ़ी फिर भी केयरफुल होता है, बंदों के मामले में नहीं डरता। तो अल्लाह सुबहान तआला आप वो उसमें बिल्कुल भी इंटरफेरेंस नहीं करेंगे। वो दीवान जिसकी कोई परवाह नहीं फरमाएंगे, हकूकुल्लाह है, इनको माफ़ फरमाएंगे, इनसे दरगुजर फरमाएंगे। और वो दीवान जिसकी एक चीज़ भी तरक नहीं करेंगे, हर पाई पाई आना पाई का हिसाब होगा, वो हकूकुल इबाद है। ज़रा सा सोचिए, हत्ता के हदीस में आता है कि एक बेसींग वाली बकरी और एक सींग वाली बकरी, दोनों को लाया जाएगा। जिसका सींग नहीं था उसको दूसरी ने सींग मारा, वो जवाब में नहीं मार सकी, उसके पास सींग नहीं था, किसने देखा ये मामला, किसको परवाह है, अल्लाह को पता है, दोनों को लाएगा, फिर जिसको मार पड़ी थी ना उसको सींग देगा, कहेगा जा उसको मार जिसने तुझे मारा था। जानवरों का भी हिसाब है, इंसान तो इंसान है, और उसके बाद दोनों का हिसाब जब बराबर तो अल्लाह ताला कहेंगे जाओ मट्टी हो जाओ, और फिर वो मट्टी होंगे। इस मंजर को देख कर फयकूलुल काफिरु या लैतनी कुंतु तुराबा कहेगा। सूरत अम्मा यतसालून के शुरू में आप आखिर में पढ़ते हैं कि उस दिन काफिर कहेगा काश मैं मट्टी होता। तो क्या पता चला, इंसानी मामलात में डरे, और इंसानी मामलात में डर पैदा नहीं हो सकता तकवा के बगैर। सूरत निसा की पहली आयत, खुतबा निकाह के मौके पे इमाम साहब अक्सर यही पढ़ते हैं, नेक्स्ट टाइम कभी शादी में गएंगे जाएंगे तो ज़रा से इस पे गौर कीजिएगा। दो दफ़ा तकवे का जिक्र है, या अय्युहन्नासु तक्कुल्लाह, और दो दफ़ा क्या, एक तकवा होता है अल्लाह के मामले में, नमाज रोज़ा हज ज़कात, लेकिन एक तकवा होता है बंदों के मामलों में। आज हम बंदों के मामलों में बहुत कठोर हैं, किसी को दबाया हुआ है तो किसी को मनाया हुआ है। मैं तो जो कहानियाँ सुनती हूँ मुझे यकीन नहीं आता कि लोगों को मरना भी याद है। कोई दुनिया में इतना भी अपनी बहुओं पे जुल्म कर सकता है, और कोई शोहर अपने अपनी बीवी पे इतना जुल्म कर सकता है, और कोई बीवी इतनी खुदसर भी हो सकती है अपने शोहर के मामले में। हमें कोई सीधा साधा इंसान मिल जाए हम कहते हैं इसने क्या बोलना, उसने नहीं बोलना, उसका रब बोलेगा। तो ज़िंदगी में हमेशा अपने लिए एक असूल बनाएं, रात सोने से पहले हर बंदे से माजरत करें, माफ़ी मांगें, मैंने आपका दिल दुखाया, मैंने आपकी कोई कमी बेशी की, मुझे माफ़ कीजिएगा। रह जाते अगर कहीं जगह भी ज़्यादा ले ली, किसी को कोनी भी लगा दी, तो माफ़ी मांग लीजिए, और अपने दिल को इतना बड़ा रख लें कि किसी ने कुछ भी कर दिया मैंने उसको माफ़ कर दिया। वजह क्या है कि ये कल अगर इसके साथ दुनिया से चले गए मामला आगे चला जाएगा, फिर एक कोर्ट नहीं दूसरी कोर्ट नहीं, जब तक वहाँ वो बंदा अल्लाह की तौफीक से ना कह दे अल्लाह ताला जाने दे इसको मैं माफ़ करता हूँ। तो दुनिया में माफ़ी मांग ले, और मैंने देखा कि दुनिया में माफ़ी मांगना ही हमारे लिए सबसे मुश्किल है। लोग बड़ी मोहब्बतों का इज़हार करते हैं आपसे, आई लव यू और आई फलां यू और आई फलां यू, आपने अपने साथ किसी के प्यार के दावे को अगर आजमाना है, मैं आपको इतना आसान हल बताऊंगी कि आपको एक दिन में पता लग जाएगा कौन आपसे कितना प्यार करता है। और वो क्या, वो क्या है कि आप उसको उसकी किसी बुराई पे पॉइंट आउट करते हैं, तनकीद करते हैं उस पर, आप बहुत अच्छी हैं लेकिन आपकी ये चीज़ अच्छी नहीं। एक से दो बार आप उसकी किसी बात पे तनकीद करें, यकीन करें वो आपसे छुपने लगेगा, कटने लगेगा, नहीं इनके सामने क्या जाना, इनको तो बस मेरे ऊपर तनकीद ही करनी आती, और इनको तो मेरे अंदर लगता ही बुरा, इनको तो मेरे अंदर बुराइयाँ ही दिखती हैं। बस यहाँ से आपको पता चल जाएगा कि वो बंदा आपसे ज़्यादा प्यार करता है, आपकी ज़्यादा इज्जत करता है, या ख़ुद से ज़्यादा प्यार करता है, और ख़ुद नुमाई और अपने आप को बड़ा समझना। तो ज़िंदगी का ये सफ़र आसान नहीं है, बहुत मुश्किल घाटी पे मैं और आप सवार हो चुके हैं, अब पीछे नहीं हो सकते, आगे जाना है ना, अब आप पर मैं एग्ज़िट ले सकते हैं ना, हम कह सकते हैं भाई सॉरी मेरा टिकट कैंसिल कर दीजिए, ये जब अल्लाह ने काटना है फिर ही काटना है, हम तो ख़ुद भी नहीं काट सकते, अपनी जान नहीं ले सकते। तो हमेशा इंसानों से डरें, इंसानों के मामले में डरें, और अल्लाह से दुआ करें कि अल्लाह हमारे दिलों को पाक कर दे। ला तजल गिल्लज़ीना आमनो, सूरत हश्र में अल्लाह ताला दुआ सिखाते हैं कि अल्लाह ईमान वालों के लिए मेरे दिल में कोई गिल ना रखना, और हमेशा मोहब्बत करें, हमेशा दूसरे से खुश गुमान रहें, कभी किसी से बदगुमान ना हो, कभी किसी के बारे में ये ना कहें कि बस मुझे तो पहले ही पता है, उसके उज़र तराशें, 70 उज़र तराशें, ऐसा नहीं वैसा, वैसा नहीं, परेशान होगा, दुखी होगी, फला होगा, ताकि आपको यकीन आ जाए कि ये दूसरा बंदा जो मुझे इस वक्त बड़ा ही बड़ा मुजरिम लग रहा है ये बेचारा मजबूर है। ठीक है, अब दूसरी चीज़ देखिए, इतनी बात क्लियर है अल्हम्दुलिल्लाह। आगे है गुनाह की दूसरी तकसीम, पहली क्या थी समझ गए, हकूकुल्ला और हकूकुल इबाद। एक दूसरी भी क्लासिफिकेशन तकसीम है, वो के ये बात जहन नशीन रखिए कि गुनाह दो किस्म पर है, नंबर एक सगीरा और नंबर दो कबीरा। ये तो बचपन से नाम सुने हुए हैं क्या, आइए थोड़ा सा पढ़ते हैं। कबीरा की तादाद में मुख्तलिफ अहादीस हैं, अहादीस सहाह है 5 है, यानी इस पे बहुत सी हदीसें हैं, 5 हदीसें ज़्यादा क्लियर है। कहने का मतलब कि अल्लाह ताला ने एक लिस्ट नहीं दे दी बल्कि मुख्तलिफ चीज़ों से पता चलता है। मसलन एक हदीस हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से है, और नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये बात कह दी, मैं ख़ुलासा सबका पढ़ देती हूँ। क्या आपने फ़रमाया, इज्तनिबुस सबल मुबिकाती, آپ نے فرمایا سات ہلاک کرنے والی بیماریوں یا گناہوں سے بچو. صحابہ نے عرض کیا اللہ کے رسول وہ کیا ہیں؟ فرمایا اللہ کے ساتھ شرک کرنا. اب آپ نمبر 1, 2, 3 لگائیں گے تو دیکھیے کتنے جمع ہو جائیں گے. شرک کرنا, جادو کرنا, ناحق قتل کرنا, سود کھانا, یتیم کا مال کھانا, میدان جنگ سے بھاگ جانا, پاک دامن مومنات پر تہمت لگانا. کتنے ہوئے اس حدیث میں؟ سات گناہ. سب الموبقات کہتے ہیں ان کو. موبق سورۃ کہف میں بھی پڑھتے ہیں, موبقہ آخری رکوع میں آتا ہے, جہنم کی ایک وادی. یہ کیسی تباہی, ہلاکت. کیا پتہ چلا؟ ذرا سا میں 3 سیکنڈ دوں آپ کو. دیکھیے یہ صحیح بخاری کی روایت ہے, کوئی کمزور نہیں. یہ 5 جو حدیثیں اس بک میں آئی ہیں نا, یہ صحیح روایتیں, اس سے بہت زیادہ بھی ہیں. اور کبیرہ گناہ سب جانتے ہیں کبیرہ کیا ہوتے ہیں. ہم عموماً کہتے ہیں شراب پینا, زنا کرنا, بدکاری کرنا. اس میں ذرا آپ خود ہی ذرا سی ایک نظر ڈال لیجئے, کہیں ہم تو نہیں اس میں شرک کی کوئی باقیات تو نہیں ہے. جی جی, ہم شرک کے بارے میں تو اتنے لیئر موڑ میں ہیں. وہ کہتے ہیں وہ جب تک کسی بت کے آگے سجدہ نہ کرو شرک ہی نہیں ہوتا. اور بابا جی جو بڑے نیک نہیں تھے, بس بڑے عام سے تھے, ان کی قبر پہ جا کے سجدہ کریں گے پھر شاید شرک ہوگا. اور حالانکہ اور ریاکاری بھی شرک ہے, دکھاوا بھی شرک ہے. انسان دوسروں کے سامنے نماز لمبی کر دے اور دوسروں کو اکیلے میں چھوٹی پڑے, یہ بھی شرک ہے. شرک کی باریکیوں کو جانی ہے. دیکھیے اپنے ایکسٹرا مطالعے میں بکس ایسی پڑھا کریں. کتاب و توحید آپ لوگوں نے اگر نہیں پڑھی تو آپ کو پڑھ لینی چاہیے اب, اس لیے کہ اس کے بغیر بندے کو وہ فرق ہی نہیں سمجھ آتے. پھر آپ دیکھیے جادو, چلیں اللہ کا شکر ہے ہم میں سے کوئی جادو نہ کرتا ہے نہ کراتا ہے. نہ قتل کرنا, الحمدللہ اس سے بچے ہوئے ہیں. اگلی کیا چیز ہے؟ سود. اب مجھے بتائیے کہ کیا حدیث میں اس کو موبقات کہا گیا؟ نا موبقہ ہے نا, تو پھر آج ہم سود کے لین دین میں کیسے خیر پا سکتے ہیں؟ اور کبیرہ گناہ. اور آج کتنے ہیں جو اس سے بچے ہوں؟ الا ماشاءاللہ. پھر یتیم کا مال کھانا, میدان جنگ سے بھاگ جانا, پاک دامن مومنات پر تہمت لگانا, کسی کی بہو بیٹی کسی کے شوہر بھائی پہ بات نہ کریں. اپنی آنکھوں سے بھی دیکھ لیں پھر بھی بات نہ کریں, آپ کے میری آنکھوں نے جھوٹ دیکھا ہے. زبانوں کو سی لیجئے. مجھے تو ایسا لگتا ہے اللہ تعالیٰ ہم سے چاہتا ہے کہ گونگے بہرے بن جاؤ. کس بات پہ گونگے؟ دوسروں کی برائیاں کرنے پہ گونگے بن جاؤ. اور کس چیز سے بہرے؟ مت سنو کسی کی بات, اور اندھے بن جاؤ کسی کی کوئی برائی دیکھو بھی نہ, پھر ہی بچیں گے. من حسن الاسلامی ترک مال یعنی, آدمی کے اسلام کا حسن کیا ہے کہ ہر بے معنی بے ارادہ چیز کو چھوڑ دے. اس لیے کہ میں اور آپ اس کے بغیر بچ نہیں سکتے, ورنہ تو دنیا سے خود گناہگار ہو کر جائیں گے. اب اس ساتھ میں اگلی چیزیں ایڈ کیجئے گا جو پچھلی میں نہیں تھی, تاکہ ایگزیکٹلی اینڈ پہ ہم جمع کریں. دوسری روایت عبداللہ بن مسعود رضی اللہ عنہ سے, آپ سے دریافت کیا گیا کون سا گناہ سب سے بڑا ہے؟ ارشاد فرمایا اپنے خالق کے ساتھ کسی کو شریک کرنا. پوچھا گیا اس کے بعد کون سا؟ فرمایا فقر کے خوف سے اپنے بچے کو قتل کرنا. یہ ایڈ کر لیجئے, یعنی ابارشن کروانا, یہ سوچ کر کے ہم افورڈ نہیں کر سکتے بچے کو. پھر پوچھا کہ اس کے بعد کون سا؟ ارشاد فرمایا اپنے پڑوسی کی بیوی کے ساتھ زنا کرنا. پڑوسی کی بیوی کیوں؟ زنا تو ویسے بھی ہے, اس لیے کہ یہاں اعتماد ہوتا ہے, بھروسہ ہوتا ہے, ساتھ آٹھ اٹھتے بیٹھتے کبھی کسی پہ کام ہوتا ہے, بندہ کہہ ہی جاتا ہے کہ اچھا میری غیر موجودگی میں میرے گھر والوں کا خیال رکھیے. تو جہاں اس طرح کے تعلقات ہوں, حقوق ہوں, وہاں پھر پکڑ بھی زیادہ ہوتی ہے. پھر تیسری روایت عبداللہ بن عمر سے روایت, آپ نے فرمایا الکبائر الاشراک باللہ و عقوق الوالدین, بڑے گناہ اللہ کے ساتھ کسی کو شریک کرنا اور والدین کی نافرمانی کرنا. تو یہ والدین کی نافرمانی ایڈ کریں گے تو کتنے ہو گئے؟ مطلب وہ جمع کو الگ کرا گے نا ہم لوگ, 10 بنے اس وقت. پھر چوتھی روایت دیکھیے, اللہ کے نبی نے فرمایا الا انبیوکم باکبر الکبائر, کیا میں تمہیں بڑے بڑے گناہوں کے بارے میں نہ بتاؤں؟ کون سے؟ قول الزور, جھوٹ بات کرنا, جھوٹا لائف سٹائل. آج تو جھوٹا سٹیٹس ہے, اپنی چیز نہیں ہوتی, نام اپنا لکھا ہوتا ہے. ہم نے چند ٹکے دے کر چیز اپنے نام لکھا لی اور لوگ سوچتے ہیں ہم کتنے امیر ہیں, اور ہر مہینے کے اینڈ پہ چیخیں نکلتی ہیں جب ان کی قسطیں دینی پڑتی ہیں. یاد رکھیے جھوٹ ہر رنگ میں برا ہے. پھر اسی طرح فرمایا جھوٹی گواہی دینا. جھوٹی گواہی کیا ہوتی ہے؟ کہیں جا کر کسی کو بچانے کے لیے گورنمنٹ کو جھوٹ بول دیا, جھوٹے پاسپورٹ, جھوٹی تصویریں بدل کر, جھوٹے نکاح کر کر کے لڑکیوں کو لے کر آنا, اور جھوٹ بول کر سکھ میلنگ لینا, اور جھوٹ بول کر گھر اپنے نام لینا، کہاں بچیں گے ہم مسلمان؟ ہم نے کہاں اپنی عزت چھوڑی ہے جا کے غیروں میں بھی؟ واللہ یہ ساروں نے قیامت کے دن ہماری نیکیاں لے جانی ہیں، یہ بھی حلال اور حرام کا فرق ہے۔ جھوٹے عذر تراش کے حکومت سے پیسے کھانا اور پھر کہنا کیا کریں، اب اچھے لوگ فارغ ہیں، کچھ اور بھی کر لیں، ان کو پتہ ہے آپ بیمار ہیں، آپ اپنے کام کر رہے ہیں، بغیر ٹیکس کے کام کرتے ہیں۔ دیکھیے میں اس وقت کو فتوی نہیں دے رہی، میرا کام صرف یہ ہے کہ اندر جھانک لیں۔ جی آپ جھوٹ بول، ابو گھر نہیں ہے، یہ تو اب جملہ ہی پرانا ہو گیا نا، میرے پاس زہر کھانے کو نہیں ہے، تو زہر تو آپ کو فری بھی مل جائے گا۔
درزی کے پاس جانا ہے کپڑے لینے، تو مجھے شادی میں جانا ہے۔
جی درزی جی شادی ہے جی، جا رہے ہیں جی، اگلے ہفتے جا رہے ہیں، تیسرے ہفتے پھر نہیں وہ آگے کر لی تھی۔ یعنی اتنا ہم جھوٹ بولتے ہیں، اللہ کی بنا ہمارے تو جھوٹ کے زندگی میں جھوٹ کھسب ہے۔ قرآن کی کرنیں ایک کورس ہے، اس کا پرانا ورژن جو تھا اس میں ہم نے جھوٹ کا ٹاپک کیا تھا، سورہ بقرہ کی آیتوں میں 101 جھوٹ جمع ہے جو ہم عام زندگی میں ایسے ہی بولتے ہیں۔ جی آپ
بچوں کے ساتھ کئی دفعہ کسی اچھے مقصد کے لیے بندہ جھوٹ بولتا ہے، میرے پاس ابھی وقت ہی تو ہے تو کوئی ذہنی مسائل نہیں آ رہی ہیں، لیکن کیا وہ بھی غلط ہوگا؟
مثلا پھر آپ اپنے بچے کو بھی یہی سکھا رہے ہیں، کل وہ بھی اچھے مقصد کا نام لے کر جھوٹ بولے گا۔ دیکھیے خاموش رہیں، حدیث میں ہے نجا من سمت، نجات پا گیا جو چپ رہا۔ بچے کیا کریں گے، آپ سے بلوائیں گے؟ بولے ہی نا۔ اور یاد رکھے بچوں کے ساتھ کوئی کام کرنا خود سے کرنے سے زیادہ خطرناک ہے۔ آپ ان تین چار بچوں کو حجت دے رہے ہیں کہ آپ تو ان کے رول ماڈل ہیں، بچوں کے لیے تو آپ بہت بڑی چیز ہیں، تو بہت بچنے کی ضرورت ہے، نیور اینڈ نیور۔ جی یہ بھی بات ہے، ہم بچے معصوم ہوتے ہیں تو ہم کہتے ہیں ان کے ساتھ جھوٹ کیا بولا، یہ تو اپنے ہیں، لیکن یہ جھوٹ ہے۔ دیکھیے اللہ کے نبی نے کہا مومن جھوٹا نہیں ہو سکتا، کسی نے کہا بخیل ہو سکتا ہے، کہا ہو سکتا ہے، مومن بزدل ہو سکتا ہے، ہو سکتا یعنی ہو سکتا ہے اس کو اندھیرے میں ڈر لگتا ہو، کوئی بڑی بات نہیں، ہو سکتا ہے، لیکن جھوٹا نہیں ہو سکتا۔ جی آپ
جیسے ہم ماں باپ بچوں کو کہہ دیتے ہیں نا کہ جھوٹ، کہتے ہیں کہ امی ابو جیسے باہر جا رہے ہیں تو ہم کہتے ہیں کہ نہیں وہی تو اوپر نیچے ہیں، تو وہ پھر بچے کہتے ہیں آپ کہیں کہ ہم باہر جا رہے ہیں۔
ہاں جی کیوں کہتے ہیں ایسے، آج کل کے بچے تو شکر کریں گے باہر جائیں، یہ تو پہلے جھوٹ بولتے تھے جب بچے روتے تھے ماں باپ کے جانے میں، اب تو کہتے ہیں اب جائیں ذرا تھوڑی دیر تو ہم خاموشی سے نیٹ یوز کریں، تو اب اور اس کو کہتے ہیں گناہ بے لذت ہے۔ بہرحال اللہ تعالیٰ ہماری اصلاح کرے۔ اگلی حدیث دیکھیے، پانچویں، حضرت ابو بکر صدیق کی حدیث ہے، نبی صلی اللہ علیہ وسلم کے سامنے کبائر کا تذکرہ کیا گیا تو آپ نے فرمایا اللہ کے ساتھ کسی کو برابر ٹھہرانا، والدین کی نافرمانی کرنا، آپ ٹیک لگا کر بیٹھے ہوئے تھے، پھر اٹھ کر بیٹھ گئے اور فرمایا سنو خبردار جھوٹ بولنا اور جھوٹی گواہی دینا، آپ بار بار یہ فرماتے رہے حتیٰ کہ ہم نے خیال کیا کہ آپ خاموش ہو جاتے، یعنی اتنی دفعہ نہ کہیں۔ تو آپ دیکھیے یہ تو ایک بہت چھوٹی سی لسٹ ہے، اس پہ امام زاہبی کی ایک کتاب الکبائر کے نام پہ انہوں نے اس میں اپنے زوم کے مطابق ایک پوری لسٹ تیار کی ہے اور اس کا اردو ترجمہ بھی موجود ہے، جائیں گے پاکستان تو لے کر آئیے گا، الکبائر کے نام پہ امام زاہبی کی کتاب ہے، اردو ترجمہ موجود ہے۔ یقین کریں انسان حیران ہو جاتا ہے کہ وہ کام جس کو ہم کبھی عام گناہ نہیں سمجھتے وہ کبیرہ ہے۔ ایک لسٹ کیوں نہ دے دی، کیونکہ پھر لوگوں نے نڈر ہو جانا تھا۔ گناہ کبیرہ کی تعین میں علماء کا اختلاف ہے، حدیث سے اس کا تعین نہیں ہوتا، شاید اس کو چھپا کر رکھنے میں یہ حکمت ہو کہ لوگ گناہوں سے خوف زدہ رہیں، یعنی مومن ہر گناہ کو بڑا گناہ سمجھتا ہے۔ البتہ حدیث سے کبائر کی جنس اور سب سے بڑے گناہ کو پہچانا جا سکتا ہے، کبائر کی تعداد میں علماء نے کلام کیا ہے، چنانچہ عبداللہ بن مسعود رضی اللہ عنہ فرماتے ہیں کبائر چار ہیں، یعنی ابن مسعود کے نزدیک صرف چار بڑے گناہ، ابن عمر کے نزدیک سات ہیں، اور ابن عباس کو ابن عمر کا کال پہنچا تو فرمایا 7 سے 70 تک ہیں، یعنی اس کی تعداد زیادہ ہے۔ ابو صالح نے ابن عباس سے نقل کیا ہر وہ گناہ کبیرہ ہے جس پر شریعت نے کوئی حد مقرر کی، سمجھتے ہیں نا حدود کو، جیسے چوری کی حد ہے، زنا کی حد ہے، قذف کی حد ہے، تو ایک قول یہ ہے کہ ہر وہ گناہ جس پہ حد ہے وہ کبیرہ ہے۔ ابن مسعود کی ایک روایت ہے کہ سورۃ نساء کی ابتدا سے لے کر آیت مبارکہ سورۃ نساء کے شروع ان تجتنبوا کبائر ما تنہون عنہ، بس تم بچو کبیرہ گناہوں سے جن سے تمہیں منع کیا گیا، تو یہ ساری چیزیں جو ان آیتوں میں آئی ہیں وہ کبائر ہیں۔ سمجھ آ رہی؟ यानी इस आयत से पहले पहले सूरत निसा का पूरा हिस्सा उसमें ढूंढ लीजिए, जिन जिन गुनाहों का तस्करा वो कहते हैं कि ये कबायर है, यानी हर एक ने अपनी राय से राय दी है। सईद बिन जुबैर कहते हैं कि हर वो गुनाह जिस पर जहन्नुम की वाईद है कबीरा है, यानी जिसमें अल्लाह के नबी ने कह दिया कि उस पर जहन्नुम वाजिब होगी या वो जहन्नुम में दाखिल होगा। अबू तालिब फरमाते हैं कबायर की तादाद 17 हैं जिसको मैंने हदीस से जमा किया है। 4 का ताल्लुक दिल से है, फिर देख लीजिए, शिर्क, सगायर पर इसरार यानी किसी गुनाह को छोटा समझ के बार बार करना, अब बोले हो गया ना हर गुनाह कबीरा, हम तो शेर हो जाते ना, कहते हैं ये तो वो छोटा ही है ना, तो छोटा गुनाह बार बार करना भी कहते हैं कि कबीरा गुनाह। 3, अल्लाह की रहमत से मायूसी, और 4 अल्लाह की पकड़ से बेपरवाही। चंद सेकंड सोचिए, क्या मेरा दिल इन 4 किस्म के गुनाहों में मुलव्वस तो नहीं है? शिर्क, सगीरा पर इसरार, अल्लाह की रहमत से मायूसी और अल्लाह की पकड़ से बेपरवाही। आज तो लोग सरेआम कहते हैं कुछ नहीं होता, और कुछ नहीं होता, सारे करते हैं, क्या करें, आज का माहौल, आज का दिन, ये है ही नहीं वो। आज तो ये कहते हैं ये है ही नहीं गुनाह। पहले बंदा गुनाह करता था ना तो डरता था, शर्माता था, कहता था मेरे लिए दुआ करें। और जो बंदा गुनाह करे और डरे अल्लाह बचा लेगा, ये जुमला लिख लें, जो गुनाह करे और डरे अल्लाह उसको बचा लेगा, लेकिन जो गुनाह करके गुनाह को जस्टिफाई करे, लीगलाइज करे, उसकी उसके फवायद बताए, उससे गुजार उसके बगैर गुजारा नहीं होता, ये जुमले बोले, याद रखिए ये बंदा हिदायत से दूर हो जाता है। फिर कहते 4 का ताल्लुक ज़ुबान से है, पहली किन से थी, पहले गुनाह 4 क्या थे, दिल से। ज़ुबान से कौन से है? नंबर 1 झूठी गवाही, पाक दामन पर तोहमत, यमीने गमूस, यमीने गमूस कहते हैं झूठी कसम खाना, गमूस कहते हैं डूबी हुई या डुबोने वाली, और यमीन कसम को यानी झूठी कसम खा के फ़ायदा उठाना। फिर जादू, तो आप ये 4 ज़रा देखें, कभी झूठी गवाही तो नहीं दी, किसी पर तोहमत तो नहीं लगाई, झूठी कसमें तो नहीं खाते, जादू तो नहीं है। 3 का ताल्लुक पेट से है, कौन सी, शराब नोशी, यतीम के माल को जुल्मन खाना, सूद खोरी, इस पे भी सोच लीजिए। फिर 2 का ताल्लुक शर्मगाह से है, जिना और लिवातत, जिना आम है सबको पता है, लिवातत होमोसेक्सुअलिटी। 1 का ताल्लुक तमाम बदन के साथ है, और वो है वालदैन की नाफरमानी, यानी वालदैन की नाफरमानी इतना बड़ा गुनाह है कि उसमें दिल, जुबान और इंसान के जिस्म के बाकी अज़ा भी शामिल हो जाते हैं। अल्लाह अकबर कबीरा। तो ये लिखते हैं जिन्होंने मुकदमा लिखा है, कहते हैं कि अब ये दुआ करें कि अल्लाह ताला हमें बचा कर रखे, और कहते हैं कि इस किताब में जो कुछ भी गुनाहों के बारे में लिखा गया, अल्लाह से दुआ कीजिए कि हमें गुनाहों से बचा ले। सुब्हानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। और आपको कहता है कि ये आखिरी कलमात जो होते हैं ना, किसी महफिल से किसी कलाम के बाद पढ़ लिए जाएँ, महफिल से उठते हुए या कलाम के बाद पढ़ लिए जाएँ, तो वहाँ कोई अगर गुनाह की बात या कीलो कालो तो अल्लाह ताला उसको माफ़ कर देते हैं। अब इसके बाद एक टॉपिक और देख लेते हैं, आम लोगों की क्या आदत है। देखिए हम सब आम लोग हैं ना, हम तो नहीं अपने आप को ख़ास कहते, कहीं हमारा मामला ऐसा तो नहीं जैसा यहाँ लिखा हुआ है। पढ़ते हैं, दुनिया जिन मसायब व आफात में घिरी हुई है, इसके सिलसिले लाम इतना ही। लाम इतना ही क्या होता है? जिसकी इंतहा ही ना हो, यानी एंडलेस इंग्लिश में अगर कहेंगे, जिसके सिलसिले लाम इतना ही को देखकर ये ख्याल पैदा होता है कि सुबहान अल्लाह, अल्लाह तो अक्रमुल अक्रमीन है, इसका तकाजा अफ़ो दरगुजर है, तो फिर ये मसायब और मुश्किलात क्यों? बात समझ रहे, ये बहुत सारे लोग सवाल करते हैं कि जब अल्लाह इतना रहीम है, इतना गफूर है, तो फिर हमें हम पे मुश्किलात क्यों आती हैं? तो इसका जवाब सुनिए। कहते हैं कि मैं इस पे गौर करके इस नतीजे पर पहुंचा और अक्सरियत को देखा कि इनका होना ना होना बराबर है, वहदानियत के दलाइल पर गौर नहीं करते, अल्लाह के दिए हुए हुक्म और मना की हुई चीज़ों पर गौर नहीं करते अवामिर व नवाही, बल्कि हैवानों की तरह ज़िंदगी बसर करते हैं। अगर शरीयत के अहकाम इनकी तबीयत के मुवाफिक हुए अमल किया, अगर ना मुवाफिक हुए तो इससे एराज़ किया, मुंह फेर दिया। आज ऐसा है, जो गुनाह करना आसान होता कर लेते हैं, सिर्फ उससे रुकते हैं जो बहुत ही लगे कि चलो ठीक है, इट्स ओके। रकम हाथ लग जाए तो ये नहीं देखते कि ये हलाल तरीके से हासिल हुई या हराम से, अगर नमाज़ पढ़ना सहल यानी आसान हुआ तो पढ़ ली, वरना छोड़ दी। एक मेहमान ही काफ़ी है हमारी नमाज़ छूटने के लिए, मेहमान आ गए थे, चलो सब ख़त्म। अल्लाह अकबर। इनमें ऐसे लोग भी हैं जो गुनाहों को खुले आम करते हैं बावजूद ये कि इनको इसकी ममानियत मालूम है, बस अवकात अमली कुव्वत के बावजूद गुनाह से नहीं रुकते। मैं समझ गया कि ये अजाब बलाएं और मसाइब अगरचे बड़े हैं मगर लोगों के जुर्मों और गलत कारियों से फिर भी कम हैं। जब गुनाहों को साफ करने के लिए नए कोई अकूबत आती है तो चीख पड़ता है, यानी जब गुनाहों को साफ करने के लिए कोई नई मुसीबत आती है। देखिए अल्लाह का सूल तो आपको बताइए, वमा असाबकुम मिन मुसीबतिन इल्ला बिमा कसबत अयदीकुम। हमारे गुनाहों को अल्लाह किस तरह से धोता है? बहुत सारे और तरीक़ों में, एक है हमारे ऊपर मुश्किल डाल देता है। तो जब कोई नई मुश्किल आती है ना, वो हमारे गुनाहों को धोने के लिए आती है। इंसान चीख उठता है और कहता है कि ये किस गुनाह की सज़ा है, मेरे साथ ये क्यों हुआ और कैसे हुआ, और अपने किए को भूल जाता है जिससे ज़मीन भी हिल जाए। बस औकात किसी बूढ़े पर ऐसी बला आजमाइश आती है कि आम लोग भी इस पर रहम करने लगते हैं, और वो ये नहीं जानता कि इसने अपनी जवानी के ज़माने में हकूकुल्लाह को ज़ाया किया। किसी को तकलीफ़ में देख कर समझ लो कि ये किसी किस गुनाह की पादाश में ही इसमें मुबतला हुआ। यहाँ से क्या पता चलता कि बाज़ जवानी के गुनाह बुढ़ापे में आके मुसीबतें लाते हैं। और अक्सर देखिए, अल्लाह हम पे रहम करे, हमारे बुढ़ापे अच्छे करे, अल्लाहुम्मा इन्नी औज़ु बिका मिन अर्ज़लिल उमर। लेकिन आप देखिए बुढ़ापे में दर्दें, बीमारियाँ, परेशानियाँ, ये जवानी की मस्तियाँ निकलती हैं। सीधी सी बात है, मैं आपको एक मिसाल दूँ, आपका बच्चा सर्दी में बाहर निकले, जैकेट भी ना पहने, हाथ में आइसक्रीम भी पकड़ ले, और उसके बाद आके ठंडा पानी भी पी ले, ऊपर से लीमू भी चाट ले, क्या होगा रात को? अल्लाह के हुक्म से ही होगा जो भी होगा, लेकिन चांसेस बहुत है, खांसी भी होगी, नज़ला भी होगा, दर्द भी होगा। तो माँ क्या कहती है, अब भुगतो, मेरी बात नहीं मानी ना, बस। फिर उस वक्त माँ को उस पर रहम तो आता है, लेकिन उससे ज़्यादा गुस्सा आता है, इसने मेरी नहीं सुनी, ये नहीं मानता था। कोई शुगर पेशेंट है और वो आपके मना करने के बावजूद मीठा भी खाए, सब कुछ खाए, और रात को वो कहे हाय इंसुलिन दे दो, दो इंजेक्शन है, सोई नहीं, दर्द नहीं, तो इंसान की फितरत में ना एक रिजेंटमेंट आती है कि परहेज़ तो आपने की, कोई नहीं, तो अब क्या कह रहे हैं, अब आप अपने ऊपर लें। जब आपको अपने बच्चे की मस्ती के ऊपर बाद में तकलीफ़ में मुबतला देकर गुस्सा आता है, अल्लाह सुबहान तआला जब हमें मुश्किल में डालता है तो फिर कहते भुग दो। तो मैं और आप जितना सह सकते हैं उतना करें। मैंने तो एक छोटा सा जुमला रखा हुआ अपने लिए कि भाई जितनी बर्दाश्त है ना सहने की उतना कर लो, जितनी मस्ती मैंने आज करनी है ना ये निकलनी ज़रूर है, इल्ला ये कि मैं सच्चे दिल से तौबा करके आइंदा के लिए इसको छोड़ दूँ, वरना वो मेरे अंदर किसी ना किसी, या सर दर्द में निकलनी है, या मेरी बाजू में दर्द है, या बर्फ़ पे पाँव फिसलना है, या कोई और मुश्किल आनी है, अल्लाह मुझे बचा कर रखे। तो हमेशा अल्लाह से ये कहा करें कि ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन, तू पाक है, तेरे जैसा कोई नहीं, मैं बड़ी ज़ालिम हूँ। अब यहाँ तक तो आम लोगों की बात हुई है ना, क्या असूल पड़ा? आम लोगों पर उनके गुनाहों की वजह से मुसीबतें आती हैं। अब ज़रा पढ़ते हैं उलमा पर क्या होता है। देखिए उलमा दो किस्म के होते हैं, उलमाए दुनिया और उलमाए आखरत। ये लिखते हैं कि मैंने उलमा के आपस के हसद पर गौर व फिक्र किया तो मेरे सामने ये बात खुल कर आई कि इसका सबब महज दुनिया की मोहब्बत है, इसलिए कि उलमा आखरत में तो आपस में मोहब्बत करते हैं ना कि हसद। जैसा कि इरशाद बारी ताला सूरत हशर आयत 8, वला यजिदू नफी सुदूरहिम हाजत मिम्मा ऊतू, और वल्लज़ीना जाओ मिम बादिहिम यकूलून रब्बना अग़फिर लना वली इख़वानिना अल्लज़ीना सबक़ूना बिल ईमान वला तजअल फी कुलूबिना ग़िल्लन लिल्लज़ीना आमनू। सूरत हशर की आयत नंबर 8 है। ये दुआ पढ़ा भी करें ताकि दूसरे ईमान वालों के लिए आपके दिलों में मोहब्बत हो। हज़रत अबू दरदा रज़ी अल्लाहु अन्हु हर रात मुसलमानों की एक जमात के लिए दुआ करते हैं, और हज़रत इमाम अहमद बिन हम्बल ने इमाम शाफ़ी के साहबजादे से फरमाया, तेरे वालिद इन अफराद में से जिनके लिए मैं हर तहज्जुद के वक्त खसूसी तौर पर दुआ करता हूँ। नोट करें, इमाम शाफ़ी के बेटे को इमाम अहमद कह रहे हैं। अब ज़रा से रुकिए, मैं एक साइड इशू है लेकिन हमारे माशरे का बहुत ही पेट इशू है। आज चार मसलकों का नाम लेकर उम्मत आपस में बटी हुई है ना, और ख्याल क्या था कि ये चारों भी आपस में लड़ते ही थे, जैसे अल्लाह हिदायत दे, चार मस्जिदों वाले एक दूसरे के खिलाफ बयानबाजी करते ही रहे, या चार स्कूल हैं कहीं शहर में तो हर एक एक दूसरे के खिलाफ ही लोगों को कान भरता रहे। हमारे दिमागों में ये आता है कि उलमाए कराम भी एक दूसरे से मुखालिफ थे। यहाँ देखिए, एक इमाम दूसरे इमाम के बेटे को कह रहा है कि मैं तहज्जुद में तेरे बाप के लिए दुआ करता हूँ। ये होते हैं उलमाए आखरत। आज भी हक बात करने वाले दीनदार उनके दिल एक होंगे, प्यार होगा, दुआएं करेंगे, मोहब्बत करेंगे, और दूसरे लोग चाहे उन दोनों को ही कंपेयर कर रहे हो, चाहे उन दोनों को ही तकाबुल कर रहे हो, और फ़ायदा उन्होंने किसी से भी नहीं लेना, ये भी मैं आपको बता दूं। उलमा के इन दो तबकात में फ़र्क ये है कि उलमाए दुनिया की नज़र रियासत, शोहरत और कसरत माल पर होती है। यानी वो कौन से आलिम है जो हर वक्त ये देखते हैं तुम्हारे शागिर्द ज़्यादा हैं कि मेरे, मेरे पास चंदा ज़्यादा के नहीं, मेरे मेंबर ज़्यादा हैं कि तुम्हारे कम। यानी इस तरह की दुनियावी चीज़ों पे दूसरों से दिल में बुग़्ज़ पालना, और उलमाए आखरत इन चीज़ों से कोसों दूर होते हैं। दुआ कीजिए हम आलिम हैं कि आम है, अल्लाह हमें ऐसे हसद और काबू से दूर कर दे। और इन चीज़ों से न सिर्फ गुरेज़ां, यानी गुरेज़ां किसको, गुरेज़ किसको कहते हैं आपको पता है? फ़ारसी के भी लफ्ज़ हैं उर्दू में, भागना, नागुज़ीर का लफ्ज़ भी आपने सुना होगा, वो भी इससे मिलता जुलता है। ये गुरेज़ है बेसिकली, किसी चीज़ का सामना ना करना। तो ना सिर्फ सख्त गुरेज़ा होते हैं बल्कि इनमें मुब्तला शख्स को काबिले रहम समझते हैं। हज़रत इब्राहिम नखई के जोहद, ये हज़रत ये इमाम अहम सॉरी इमाम बुखारी के उस्तादों में से एक थे। कौन? इब्राहिम नखई के जोहद का हाल यह था कि वो किसी सतून से टेक नहीं लगाते और शोहरत से सख्त नफरत करते। हज़रत अलकमा फरमाते हैं, मुझे भी ये पसंद नहीं कि मेरे पीछे पीछे कोई आए और कहे अलकमा, यानी मीन मुझे शोहरत नहीं पसंद। और बाज़ की कैफियत ये थी कि इनके बाद दो चार अफराद जमा होते तो उठ कर चले जाते, गुमनामी को पसंद करते और एक दूसरे के लिए दुआ करते। गोया ये काफ़िले के लोग हैं जो ये सफ़र में यकजा होते हैं। अयाम व लयाली, अयाम कैस दिन, लयाली रातें, अयाम व लयाली की मंजिलें हैं जिन्हें तय करके जन्नत की तरफ रवां दवा हैं। कितना दिल को सुकून मिलता है इन लोगों की बातें पढ़कर। और आज देखिए क्यों दीन बदनाम, आज दीनदारी क्यों बदनाम। अल्लाह से दुआ करें अल्लाह सच्चा दीन दे दे, लोग हमें कुछ भी ना समझें, लोगों से हमें दूर और अपने हमें करीब कर दे। मुत्तकीन की ज़िंदगी कैसी होती है? जो चाहे कि इसके अहवाल दुरुस्त हो जाएं तो उसको चाहिए कि अपने अमाल को दुरुस्त करे। जुमला लिख लें, हाईलाइट कर लें। आप चाहती हैं आपके हालात दुरुस्त हों, बस अल्लाह ना करे बीमार हैं तो हाल ठीक हो जाए, सेहतमंद हो जाए। आप चाहते हैं गुर्बत इमारत में बदल जाए, बच्चों के रिश्ते हो जाएँ, शौहर जो है वो हिदायत पे आ जाए, बीवियाँ बात सुनने लगे, चाहते हैं ना, तो उसका एक ही तरीका अपने आमाल को बेहतर कर ले। इरशाद बारी सूरत हशर आयत 9, नहीं ये सूरह हशर की नई आयत जो लिखी हुई है, वल्लविस्तकाम वल तरीक़त लस्कईनाहुम मान गदा का, ये बुक में ठीक कीजिए। ये सूरत जिन की आयत है, नंबर मुझे याद नहीं है, लेकिन हशर नहीं है, जिन है। नबी सल्लल्लाहु अलैहि वसल्लम एक हदीस कुदसी में इरशाद फरमाते, अल्लाह ताला इरशाद फरमाते हैं, मेरे बंदे अगर मेरी इताअत को अपना शुआर बना लें तो रात को बारिश होगी और दिन को सूरज की रोशनी से भरपूर तरीके से फैज़ उठा सकेंगे और बिजली की कड़क की आवाज़ नहीं सुनेंगे। यानी ये अल्लाह की रहमत हो कि रातों में ही बारिश हो जाए। आप कहते हैं दुनिया के कुछ मुल्क ऐसे हैं उधर बारिश सिर्फ रात को होती है, दिन का सूरज रात की बारिश, वो जल थल वो कीचड़ वो कुछ भी नहीं होता, रातों में बरस जाती। कई जगह ऐसी जहाँ सिर्फ पहाड़ों पे बरसती है, आबादियों में नहीं बरसती। अल्लाह हर चीज़ पे कादिर है। तो अल्लाह ताला अगर आप चाहते हैं ऐसा करें तो इताअत गुजार बने, क्योंकि ये जो मौसम का बिगाड़ है ये भी हमारे गुनाहों की सज़ा होती है। दूसरी जगह इरशाद है, नेकी कभी पुरानी नहीं होगी और बुराई भलाई नहीं बन जाएगी और बदला देने वाला हमेशा ज़िंदा है, लिहाजा जैसा करोगे वैसा भरोगे। यानी अगर तुम्हें नेकी का बदला कोई बंदा नहीं भी देता तो वो अल है ही है ना, वो देगा तुम्हें इंशाल्लाह। अबू सुलेमान अल दुरानी ने फरमाया, जो अपना मामला दुरुस्त करेगा इसके साथ भी दुरुस्त मामला किया जाएगा, और जो रात को नेकी करेगा दिन में इसका बदला पाएगा, और दिन को नेकी करेगा तो रात को इसका फ़ायदा हासिल करेगा। हम कहते नहीं ज़रा रोशनी ओले चार लोग देख ले फिर ही कोई नेकी करेंगे, यहाँ तो देखनी किसी ने नहीं, तो वह समी और अल बसीर है ना। देखिए फिर आप मानिए इन सारी चीज़ों का ताल्लुक़ अकीदे से, जितना आपका ताल्लुक बिल्ला मजबूत होता जाएगा उतना आप इन नेकियों में भी हरीस बनेंगे इंशाल्लाह। वो लोगों के पास जा जाकर फरमाते, जिसको हमेशा की आफियत पसंद हो तो इसको चाहिए कि अल्लाह ताला से डरे। है मैं और आप क्या आफियत ना चाहें? आफियत क्या होती है? सिक्योरिटी, इंश्योरेंस। हम चाहते हैं हम हर चीज़ इंश्योर्ड रहें, बीमारी से, परेशानी से, तकलीफ़ से, चोरी से, आग से। तो उसका एक तरीका क्या? अल्लाह से डरिए। व मैं यत्तकिल्लाह यजल्लहु मखरजा। हज़रत फुदैल बिन इय्याज़ फरमाते थे, मुझसे जब कभी गुनाह होता है तो इसके असरात अपनी बांदी यानी हिदमत गुजार को और सवारी में साफ पाता हूँ। समझ आई ये आखिरी बात? यानी जब मैं कोई गुनाह करता हूँ ना, तो मेरे मुलाजिम या मेरे बच्चे या जो मेरे मातहत हैं, वो मेरे साथ सरकश हो जाते हैं और मेरी सवारी भिदकने लगती है, यानी मेरा घोड़ा भिदक रहा। मैं समझ जाता हूँ मैं कोई गुनाह करके आया हूँ। अल्लाह हमें भी ये निगाह दे दे, हम तो अपनी आंखों को साफ किए बैठे बैठे होते हैं। जब तुम अपने अहवाल में तकद्दुर महसूस करो, तकद्दुर क्या होता है? कदर, कदर गंदगी। इन कदरत भी सूरत कहफ में हमने अभी चंद दिन पहले जुमला पढ़ा है, मैला होना, गदला होना। तो तकद्दुर के यानी एक किस्म का मेस्ड अप होना का मानी आ रहा है इसमें। तो समझ लो को नेमत का तुम शुक्र बजा नहीं लाए या तुझसे कोई गुनाह सरजद हुआ तो नेमत की नाशुक्री या अचानक अजाब से बचने की कोशिश करो, अल्लाह ताला के हिल्म से धोखे में ना रहो। सुबहान अल्लाह। देखिए अल्लाह ताला हमें हर मौके पे इस बात का एहसास दिला रहे हैं कि अपने आप को बेहतर करो, अपनी इसलाह करो। फिर कुछ लफ्जिशें हो जाती हैं। लफ्जिश क्या होती है? स्लिप, टंग स्लिप, फुट स्लिप। वो क्या? मैंने उलमा के नाजायज़ ख्वाहिश नफ्स पर इकदाम के मुतल्लिक गौर किया तो मैंने देखा कि ममनुआत के इर्तिकाब, समझ रहे हैं, मुश्किल लफ्ज़ों को मैं ना बदल देती हूँ पढ़ने में। आप देखा करें, जहाँ मैं लफ्ज़ बदलूँ आप अपनी बुक पर लफ्ज़ चेंज कर लिया करें ताकि बात बोझल ना पड़े। ठीक है, अब मैं इसका आसान जुमला बोलती हूँ। कहते हैं कि मैंने उलमा के नाजायज़ ख्वाहिश नफ्स पर इकदाम के मुतल्लिक गौर किया तो मैंने देखा कि मना की हुई चीज़ों के करने वाले मुख्तलिफ किस्मों में बटे हुए हैं, मुनकसिम तकसीम है। पहली किस्म, बाज़ इनमें से मना की हुई चीज़ की ममनूयत से जाहिल है, यानी उनको पता ही नहीं कि ये चीज़ मना है, प्रोहिबिटेड है। कभी ऐसा होता है आप जहाज़ में कोई ऐसी चीज़ ले जाते हैं हैंड लगेज में जो आपको पता ही नहीं होता कि इजाज़त नहीं, मसलन छुरी, नेल कटर, कोई भी ऐसी कुंद चीज़ जिसको वो नहीं जाने देते। वो जाके स्कैनर में कहते हैं अंदर कोई चीज़ है, खोले खोले क्या निकला जी, नेल कटर। वो कहते हैं आप नहीं ले सकते। या कभी लिक्विड्स नहीं जाने की इजाज़त होती, आप शैम्पू ले जाते हैं, वो कहते हैं जी नहीं जाता। तो पहली किस्म वो है जिनको पता ही नहीं कि ये प्रोहिबिटेड है। ये किस्म के उज़र की वजह से था, यानी ऐसे लोगों को अल्लाह देखेगा, इनको पता नहीं था, इनका इनकी मिस्टेक थी। दूसरी किस्म वो है जो ममनू को हराम नहीं समझता बल्कि मकरूह समझता है, ये भी पहली के करीब है। यानी दूसरी वाले को उसकी शिद्दत नहीं पता थी, वो सोच रहा था कि ये ज़्यादा से ज़्यादा मकरूह है, नापसंदीदा। यानी जैसे वो एरोप्लेन में, फिर मुझे जाने ही देंगे, चलो ले जाओ भाई, ये नहीं वो सोचता कि ये जाने ही नहीं देंगे। ठीक है, तीसरी किस्म, कुछ को इसके हराम होने का इल्म होता है मगर ख्वाहिशात नफ्स का मुतालबा इसकी हुरमत को दिल से निकाल देता है और इसके हराम होने को भूल जाता है। सोचिए ज़रा कितनी कसरत है आज ऐसे लोगों की। पता है ये हराम है, बचपन से सुनते आए, नानी, दादी, पुप्पो, चचा, मामू, स्कूल का टीचर, मदरसे, सब ने ये बातें बताई, दीन में ये हराम, ये हराम, ये हराम। आज भी पता है लेकिन ख्वाहिश नफ्स आती है, फिर क्या हुआ? एक ही सही, चलो बच्चों की खुशी, चलो बड़े की, चलो छोटे की खुशी, और जब वक्त पड़ता है तो भूल जाता है। और इसका शिकार आज उम्मत मुस्लिमा कसरत से है। यही वजह है कि चोर चोरी करते वक्त हाथ कटने को भूल जाता है। आप खुद सोचिए ना, कभी कोई चोरी करे अगर उसको ये बात याद रहे, क्या आपका ख्याल है चोर को नहीं पता होता चोरी करना गुनाह? लेकिन वो अपने नफ्स के गलबे से दब जाता है बल्कि हमतन गोश होकर अपने काम में लग जाता है। इसी तरह जिनाकार इर्तकाबे जिना के वक्त, यानी जिनाकार जिना करते वक्त शर्मिंदगी और कोड़े लगने को याद नहीं करता, इसलिए जिस अमल में वो मशगूल होता है वो सब कुछ इसे भुला देता है। वाज़े तीसरी बात, हाँ, यानी इसको याद है लेकिन वक्त पड़ता है ना तो भूल जाता है, और नफ्स के गलबे की वजह से ऐसा होता है। चौथी किस्म, बाज़ गुनाह को गुनाह जानकर और करते वक्त भी इसकी ममनूयत को ख्याल में लाने के बावजूद भी इसको कर देते हैं। سوچ اور عقل سے کام نہیں لیتا، حالانکہ عقل مند کو چاہیے کہ اپنی عقل سے کام لے اور یوں نہ سوچے کہ حکیم و دانا بادشاہ نے صرف چوتھائی دینار پر ہاتھ کاٹنے کا حکم دیا. ایک لمحے کی لذت کی پاداش میں پورا جسم سنسار کرنے کا حکم دیا اور گناہوں کی وجہ سے لوگوں کو زمین کے اندر دسا دیا، شکلوں کو مسخ کر دیا اور سمندر میں غرق کر دیا. پیچھے ہی بڑھ کے آئے ہیں، پوری پوری قومیں تباہ ہو گئیں. تو خلاصہ کیا نکلا؟ یہ آخری چار قسموں کو ریوائز کرنا چاہتے ہیں ون بائی ون. جی بتائیں، پہلی قسم کے کی لغزش کیا ہوتی ہے غلط کاموں کے بارے میں؟ جی آپ پتہ ہی نہیں ہے، بالکل ہی جاہل ہے. ٹھیک ہے، دوسری قسم؟ جی آپ، یعنی وہ حرام کی بجائے مکروہ سمجھتے ہیں، جیسے آج بڑے پیار سے کہتے ہیں زیادہ سے زیادہ بھی سود مکروہ ہی ہوگا. چلیے تیسری قسم. جی پتہ ہے لیکن جب وقت پڑتا ہے تو بھول جاتے ہیں، خواہشات نفس آتی غالب. اور چوتھی چیز، چوتھی قسم، پتہ بھی ہے جب کر رہا ہوتا ہے اس وقت بھی ہوتا ہے لیکن عقل سے کام نہیں لیتا. تو دیکھیے ہے تو گناہ سب کا ایک ہی ہے نا، تو آپ دیکھیے کہ گناہ جو ہے نا کینسر ہے، سیدھی سی بات ہے، یا شوگر ہے. آپ نے سنا ہوگا ایک لفظ کہ شوگر ہو جائے تو جاتی نہیں ہے، اور کینسر ہو جائے تو وہ بندے کو ساتھ لے جاتا ہے. اللہ کو پتہ ہے کس نے کس بیماری سے مرنا ہے یا کیا، لیکن یہ دنیا کی معروف باتیں ہیں. گناہ بھی اسی طرح کا ایک لا علاج مرض بن جاتا ہے. کب؟ جب آپ کو اس گناہ کی شدت نہیں پتہ ہوتی. تو اللہ تعالیٰ سے بہت دعا کرنی ہے کہ اس موضوع کے پورا ہونے سے پہلے پہلے ہمارے کبیرہ صغیرہ سبکیرہ پہ دوام، اور حرام سمجھنا، مکروہ سمجھنا، کرتے ہوئے بھی سوچنا، یہ ساری قباحتیں اللہ تعالیٰ ہم سے دور کر دے. کوئی سوال ہے تو پوچھ لیجیے، ایک دو منٹ میں بات تو پوری ہو گئی. جی
صرف مجھے سوال کیا کہ جیسے نبی پاک صلی اللہ علیہ وسلم ہمارے اللہ تعالیٰ کے محبوب ہیں اور انسانوں میں سب سے زیادہ درجہ بھی ان کو دیا ہے، تو کیا دعاؤں میں ان کا واسطہ دے سکتے ہیں؟
آپ ان کو بلائیے نیکسٹ ویک، میں خود ان کو جواب دوں گی اس کا. پھر میرا نمبر ان کو دے دیں، میں اس کا لنک دے سکتی ہوں ان کو. اس یہ موضوع بہت اچھا ہے، تو اس پہ کتاب و دعا میں یہ ایک پورا ٹاپک ہے. آپ مجھ سے بعد میں سمجھ کے ان کو اس کا لنک دے دیں، وہ سن لیں گی. جی انشاءاللہ. جی یہ تھوڑا سا کلیئر کر دوں تو میں اسی کا اگلا ٹاپک نہ بڑھا دوں، وقت پورا ہو گیا ہے. اور اگر میں خود سے آگے پڑھ رہی ہوتی تو آپ نے کہنا تھا وقت اوپر لے لیا. ٹھیک ہے، چلیے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. ابھی اسکول میں ایک پروگرام ہونے والا ہے، آپ لوگوں کو میسج تو ملا ہی ہوگا گروپس میں، لیکن